यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न। निर्वाचनको वातावरण बनाउन सरकारले प्रयास अघि बढ़ाउन नसकेको कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई। निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा लगायतका सबै प्रबन्ध गरिने गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा जानकारी। र म्यानमारमा आगामी डिसेम्बरमा हुने आम निर्वाचनमा पर्यवेक्षक नपठाउने आसियानको निर्णय। अब समाचार विस्तारमा। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। छठको मुख्य दिन हिजो साँझ आफैले प्रसादका रूपमा ठेकुवा, भुसुवा, कसार लगायतका मिष्ठान्नहरू तयार पारी नदी, तलाउ वा जलाशयमा अस्ताउँदो सूर्यलाई पूजा गरी जागराम बसेका व्रतालुहरूले अहिले बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएका छन्। यो सँगै छठ पर्व समापन भएको छ। व्रत बसी सूर्यको उपासना र निष्ठापूर्वक पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा हिजो गुहेश्वरी स्थित छठ घाटमा पुगेर पूजा अर्चना गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीले छठ घाटमा सहभागी भई छठी माताको पूजा आराधना गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले काठमाण्डुको कमल पोखरीमा पुगेर सूर्य सहित छठी माताको पूजा आराधना गर्नुभएको हो। त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्याल जनकपुर धाममा छठ पूजामा सहभागी हुनुभयो। धनुषा, महोत्तरी, रौतहट लगायतका तराईका जिल्लामा उल्लासपूर्वक छठ मनाइएको हाम्रा संवाददाताहरूले जनाएका छन्। नेपालगंज संवाददाता नवीन गिरीका अनुसार बागेश्वरी मन्दिर परिसर स्थित तलाउमा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो। संवाददाता निशेष राईका अनुसार झापाको दमक स्थित रतुवा नदीमा पनि छठ पूजा गरिएको छ। कञ्चनपुर संवाददाता हरिशचन्द्र बागका अनुसार महेन्द्रनगर स्थित ऐठपुर र बेलौरी स्थित स्याली नदीमा छठ पूजा गरिएको छ। कैलालीको मोहना नदीमा पनि उल्लासपूर्वक छठ मनाइएको छ। तराई मधेसमा मनाइने छठ पछिल्लो समय काठमाण्डु उपत्यका सहित देशभर विस्तार भएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनु भएको छ। जनकपुरधाम स्थित गंगा सागर पोखरीको घाटमा हिजो साँझ छठ पूजा अवलोकन तथा प्रार्थना पश्चात पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै गृहमन्त्री अर्यालले निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो। उहाँले निर्वाचनको विकल्प नभएको बताउनुहुँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रूपमा गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्नुहुँदै यसले सबै वर्ग तथा समुदाय बीच आपसी सद्भाव कायम गरेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तोकिएकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनु भएको छ। ललितपुरको इमाडोल स्थित इभी दह अर्थात बोजे पोखरीमा छठ पूजामा सहभागी हुँदै मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकार लागिरहेको बताउनुभयो। संचार मन्त्री खरेलले जेएनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान गरी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइने पनि जानकारी दिनुभयो। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले घोषित मिति नजिकिँदै गए पनि सरकारले निर्वाचनको वातावरण बनाउन आवश्यक प्रयास अघि बढ़ाउन नसकेको टिप्पणी गर्नुभएको छ। नेपाल तरूण दलको 73 स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कार्यवाहक सभापति खड्काले निर्वाचन गर्ने प्रतिबद्धता पूरा गर्न सरकारले भूमिका बढ़ाउनुपर्ने बताउनुभयो। उहाँले पार्टी सभापति शेरबहादुर देउबामाथि गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा प्राण लिने नै उद्देश्यले सांघातिक आक्रमण भएको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर तर्फ प्रस्थान गर्नुभएको छ। गैराती वहाँ धर्मपत्नी डाक्टर आरजू राणा देउवा सहित सिंगापुर प्रस्थान गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ। गत भदौ 24 गते प्रदर्शनकारीहरूले धारिलो हतियारले प्रहार गर्दा गम्भीर घाइते हुनुभएका देउवाको नेपाली सेनाले उपचार गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचन मार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारसँग कुरा गर्नुहुँदै वहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै मिलेर चुनावमा होमिनु पर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण गैरातीदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले भोलि बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद देवी ढकालले जानकारी दिनुभयो। साथै गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ। हिमपात तथा वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानु पूर्व सूचना एवं अलर्ट बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको छ। यस्तै पदयात्राका लागि आवश्यक पूर्व तयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन समेत अनुरोध गरेको छ। मुस्ताङ प्रशासनले त्यहाँ स्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। हिजो एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले आगामी डिसेम्बरमा म्यानमारमा हुन लागेको आम निर्वाचनमा पर्यवेक्षकहरू नपठाउने निर्णय गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यस निर्णयले म्यानमारको सैन्य शासन जुन्ताले अन्तर्राष्ट्रिय वैधता पाउने प्रयासमा ठूलो धक्का पुर्याएको बताएका छन्। म्यानमारका सैन्य प्रमुख मिन आङ हेलाइङले डिसेम्बर 28 लागि तोकिएको चुनावलाई सन् 2021 गरिएको सैन्य कुबाट शुरू भएको गृह युद्ध अन्त्यतर्फको महत्वपूर्ण कदमका रूपमा चित्रण गर्नुभएको थियो। मलेसियामा बसेको 11 सदस्यीय आसियानका नेताहरूले म्यानमारको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति र राजनैतिक संवादमा पर्याप्त प्रगति नभएको चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली भ्रमणको दोस्रो चरणका रूपमा मलेसियाको सफल भ्रमण सम्पन्न गरी जापान पुग्नु भएको छ। वहाँको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो। यो भेटलाई दुई देश बीचको सम्बन्ध सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अब खेल समाचार। नेपालको महिला फुटबल टोलीले भारतमाथि जीत हात पारेको छ। नेपालले थ्री नेशन्स कपमा हिजो भारतमाथि एकका विरूद्ध दुई गोलको जीत निकालेको हो। सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि दुवै गोल साबित्रा भण्डारीले गरिन्। नेपालले सन् 2019 पछि भारतलाई हराएको यो पहिलो पटक हो। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी भागमा साधारणतया बदली रही तराईका भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा अधिक वर्षा र हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न। निर्वाचनको वातावरण बनाउन सरकारले प्रयास अघि बढ़ाउन नसकेको कांग्रेस कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको भनाई। निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा लगायतका सबै प्रबन्ध गरिने गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा जानकारी। र म्यानमारमा आगामी डिसेम्बरमा हुने आम निर्वाचनमा पर्यवेक्षक नपठाउने आसियानको निर्णय। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।